यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट दुईजनाको जीवित उद्धार गरिएको छ। सुरुङ विज्ञ तथा रासोपा सांसद श्रीराम नेउपानेका अनुसार सुरुङभित्रबाट संजय शाह र कबीर महर्जनको जीवित उद्धार गरिएको हो। सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो। उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि प्रयास गरिरहेको छ। उद्धार गरिएकालाई आवश्यक उपचार तथा सुरक्षित स्थानान्तरणका लागि तयारी गरिएको छ। यसअघि हिजो बाढ़ीमा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले उद्धार गरेको थियो। यसैबीच त्रिशुली 3A आयोजना स्थलमा नेपाली सेनाको मेडिकल टोली तयारी अवस्थामा राखिएको छ। त्रिशुली 3A को सुरुङभित्र फँसेकाहरूको उद्धार नेपाली सेनाको नेतृत्व तथा समन्वयमा भइरहेको छ। उद्धार टोलीले सुरुङभित्र फँसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सक्दो प्रयास गरिरहेको छ। उद्धारपछि सुरक्षित स्थानान्तरणका लागि नेपाल विद्युत प्राधिकरणले नेपाली सेनासँग समन्वय गरिरहेको छ। सम्भावित घाइतेको उपचार तथा तत्काल उद्धारका लागि हेलिकप्टर, ग्राउण्ड एम्बुलेन्स तथा अस्पतालहरूलाई समेत तयारी अवस्थामा राखिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा परेका मध्ये हालसम्म 1280 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 140 जना, नुवाकोटमा 185, धादिङमा 60, चितवनमा 359, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 जना र नवलपरासी पश्चिममा 190 तथा भारतमा भेटिएको नवलपरासी पश्चिमलाई बुझाइएको 18 गरी 1280 जनाको शव फेला परेको हो। साथै घाइते भएका मध्ये 2 जनाको उपचारको क्रममा मृत्यु भएको छ। जसमध्ये 1 जनाको टिचिङ अस्पताल र 1 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 208 महिला, 335 पुरूष र 383 नखुलेको गरी जम्मा 926 वटा शव माटो मुनि व्यवस्थापन गरिएको छ। साथै पहिचान नभएको 1069 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोशी बाढ़ीमा परि विभिन्न 34 देशका 590 जना विदेशी नागरिक हराइरहेको जानकारी दिएको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रबाट करिब 300 जना विदेशी नागरिक सहित हालसम्म 11,993 जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हिजो जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट प्रभावित मध्ये हालसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढ़ीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौं मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित मध्ये विभिन्न अस्पतालमा 304 जना उपचाररत रहेका छन्। यस्तै नेपाली सेना मार्फत 3,206 जना, सशस्त्र प्रहरी बल नेपाल मार्फत 1,874 जनाले स्वास्थ्योपचार सेवा पाएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा बढ़ी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। सरकारले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले भदौ 22 गते नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले भोटेकोशी बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने र उद्धारका क्रममा घाइते भए निशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रति व्यक्ति 10 लाख रूपियाँ राहत उपलब्ध गराउने पनि निर्णय गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेनसेन ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब $10 मिलियन अमेरिकी डलर सहयोग गर्नुभएको जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले नेपाल सरकारका तर्फबाट ह्वाङप्रति धन्यवाद व्यक्त गर्नुहुँदै उक्त सहयोग रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनु भएको छ। पोखराको फेवातालमा आज बिहान कार खस्दा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। सेदीबाट लेकसाइड तर्फ आउँदै गरेको कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा 18 गैरी चौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान 4:50 बजे फेवातालमा खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक प्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको बिहार प्रदेश इष्ट चम्पारण जिल्ला रक्सौल घर भएका 26 वर्षीय नवदीप कुमार यादव तथा पहिचान नखुलेका अर्का एक भारतीय पुरूष रहेका छन्। उद्धार टोलीले फेवातालको पानी भित्रबाट उहाँहरूलाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो। दुर्घटनापछि उद्धार गरिएका भारतको बिहार प्रदेश मोतिहारी जिल्ला रक्सौल घर भएका 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। केही दिन अघिको बाढ़ीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क सम्पर्क विच्छेद भएपछि बीपी राजमार्गमा सवारी चाप बढ़ेको छ। उक्त राजमार्गमा सवारी चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले ट्राफिक व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले मालवाहक सवारी साधन रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्ला स्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनको तौल सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ। उक्त राजमार्गमा 10 टन तौल भन्दा बढ़ीका सवारी साधन सञ्चालन गर्न समस्या हुने भएकाले तौल सीमा कायम गरिएको छ। वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन, कीर्तन गर्नका साथै विशेष गरी महिला पुरूष व्रत बसी रातभर जागराम बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको 8 अवतारका रूपमा जन्मनु भएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। कुरूक्षेत्रमा कौरवसँगको लड़ाईमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखार विन्दुबाट व्यक्त श्रीमद भागवत गीता पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढ़ी भाषामा अनुवाद भएको विश्वास गरिन्छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भगवान श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताउनु भएको छ। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना दिनुहुँदै उहाँले सुख शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हामी सबैलाई कर्तव्य पथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् भनी कामना गर्नुभएको छ। उहाँले विपत्ति र चुनौतीहरूले धैर्य र कर्मको परीक्षा लिने भन्नुहुँदै कठिन परिस्थितिमा पूर्ण निष्ठाका साथ भूमिका निभाउने शक्ति भगवान श्रीकृष्णले प्रदान गर्नुहुने बताउनुभयो। आज गौरा पर्व मनाइँदैछ। यो पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइन्छ। यस पर्वमा शिव र पार्वती गौराको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ। पर्वमा गहुँ, धान, केराउ, मास र गहत जस्ता पाँच प्रकारका अन्नबाट बनेको बिरूडा अर्पण गरी प्रसादका रूपमा ग्रहण गरी मानवीय जीवन, कृषि, संस्कृति र पारिवारिक समृद्धिको कामना गरिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढ़ाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ। गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका मौसमविद विनु महर्जनले भोटेकोशी बाढ़ी प्रभावित जिल्लामा रसुवाको पहाड़ी भूभागमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ। विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भागका केही तथा पहाड़ी भागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरी समेत चल्न सक्ने विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भाग, देशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान विरूद्ध थप कार्यवाहीका लागि सबै विकल्प खुल्ला रहेको बताउनु भएको छ। उहाँले तत्काल इरानसँग कुनै वार्ता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानका प्रथम उपराष्ट्रपतिले अमेरिकी आक्रमणका कारण तेहरानले आफ्नो रणनीतिक गणनामा परिवर्तन गरेको बताउनु भएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।